नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं प्रविधिमा शंकर भण्डारीसँगै म निर्मला ठकुराठी। आज मिति 2078 साल साउन महिनाको 17 गते आइतबार, तदनुसार 2021 अगस्त 1 तारीक, नेपाल सम्बत 1141। तुइन तार्ने कल्याण सिंह धामी भन्छन्, जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे। यसै प्रसंगलाई आजका अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। कल्याण सिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको 21 वर्ष भयो, उनको रोजीरोटी नै यही हो। सरकारले न पुल बनाएको छ न सड़क, त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारी जानेका लागि कल्याण सिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन्। हिउँदमा 50 र बर्खामा 100 रूपियाँ लिएर उनीहरू मान्छे पारी पठाउँछन्। शुक्रबार बिहान उनी मालघाट पुग्दा नपुग्दै यात्रुको लाइन लागिसकेको थियो। 8 बजेसम्म त उनले 4 जनालाई पारी तारिसकेका थिए। लगत्तै स्थानीय जयसिंह धामी विक्रम रंकली किनारमा पुगे। उनीहरू सदरमुकाम पुगेर बस चढ़ी काठमाण्डु र त्यहाँबाट विदेश जाने यात्रामा थिए। स्थानीय अनिता धामी पनि उनीहरूसँगै राजधानीसम्मको यात्रामा थिइन्। महाकाली तर्न जयसिंह तुइनमा झुण्डिए। त्यही बेला कल्याण सिंह झसंग भए। यताबाट जयसिंह तुइनमा सर्कदै थिए, उता भारतीय सशस्त्र सीमा बल एसएसबीका जवान तुइनको लट्ठा फुस्काउँदै थिए। उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले। हामीले होहल्ला गर्दा गर्दै तुइन फुस्कियो। जयसिंह तारसहित खोलामा खसेर बेपत्ता भए, कल्याण सिंह भन्छन्। तुइन तार्ने कल्याण सिंह धामी भन्छन्, जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे। यसै प्रसंगलाई आजको कान्तिपुरले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई सधैं एसएसबीको थिचोमिचो, तुइन काटिदिएपछि महाकालीको भेलसँगै बग्यो जयसिंहको सुन्दर सपना शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। दार्चुलाको ब्यास गाउँपालिका 2 का 33 वर्षीय जयसिंह धामीले घरमा बसेर परिवार पाल्न समस्या भएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाए। दुबईमा सुरक्षा गार्डमा राम्रो कमाई हुने भन्दै एक बिचौलियाले 2 वर्ष अघि उनलाई त्यसतर्फ पठाइदियो। तर दुबई पुगेपछि उनले भने अनुसारको काम पाएनन्। 2-3 महिनासम्म काम नपाएर बिचल्ली भएपछि उनी घरबाट खर्च मगाएर फर्केका थिए। घरमा बसे परिवार पाल्न समस्या भएपछि उनले फेरि राम्रो काम र दाम पाइने देशका बारेमा बुझ्न काठमाण्डु जाने सोच बनाए। यसैका लागि शुक्रबार बिहान उनी गाउँका 2 जनासँग काठमाण्डु जान हिँडे। महाकाली तरेर भारतको बाटो हुँदै सदरमुकाम जानुको विकल्प थिएन। सदरमुकाम हुँदै काठमाण्डु जान निस्किएका उनी गाउँबाट करिब 20 मिनट जति ओह्रालो हिँडेर महाकाली नदी छेउ पुगे। महाकाली नदी उर्लिएको थियो। गाउँका गौरसिंह धामी, अमरसिंह धामी, बहादुरसिंह धामी र मणिराम धामी तुइनबाट महाकाली तरेर पारी गइसकेका थिए। त्यतिबेला पारीपट्टि भारतीय एसएसबीका जवान आइ नसकेको प्रत्यक्षदर्शी कल्याण सिंह धामीले बताए। जयसिंह धामी, विक्रम रंगोली र अमिता धामी महाकाली वारीपट्टि किनारमा थिए। उनीहरूमध्ये पहिला जयसिंह धामी पारी जान तुइनमा झुण्डिए। जयसिंह तुइनमा झुण्डिएर नदी पार गरिरहेका बेला पारीपट्टि एसएसबीका 2 जवान आए। नेपालतिर ठूलो ढुंगालाई आधार बनाएर गाडिएको एउटा काठको खम्बामा तुइनको तार बाँधिएको थियो। पारीपट्टि टुँडीको रूखमा तुइनको तार बाँधिएको थियो। जयसिंह धामी पारी पुग्न करिब 1 मिटर मात्रै बाँकी थियो। पोसाकमा रहेका एसएसबीका ती जवानले रूखमा बाँधेको तुइनको तार निकाल्न थाले। तार खुस्काउन लागेको देखेपछि त्यसो नगर्न भन्दै म वारीबाट जोडले चिच्याए। प्रत्यक्षदर्शी कल्याण सिंहले भने तर उताबाट तुइनको तार खुस्काइयो। पारी पुग्नै लागेका जयसिंह तारसँगै उर्लदो महाकालीमा खसे। नदीले उनलाई बगायो। जयसिंह नदीमा बगेपछि एसएसबीका 2 जना त्यहाँबाट भागेको उनले बताए। उनको अवस्था शनिबारसम्म अज्ञात रहेको छ। कल्याण सिंह आफूले 21 वर्षदेखि उक्त घाटमा तुइन तराउने काम गर्दै आएको बताउँछन्। उनी बिहानदेखि साँझसम्म घाटमा बसेर तुइन मार्फत सर्वसाधारणलाई महाकाली नदी तराउने काम गर्छन्। जयसिंह तुइन तरिरहेका बेला एसएसबीका जवानले तार खुस्काइदिएको वारी रहेका कल्याण सिंह सहित 3 जनाले देखेको ब्यास गाउँपालिका 2 का वडा अध्यक्ष धीरेन सिंह बुढाथोकीले बताउनुभयो। नेपालतर्फ महाकाली किनारको छेउमा रहेका तीनजना प्रत्यक्षदर्शीले भारतीय एसएसबीका जवानले ट्विनको तार खुस्काइदिएपछि त्यसको सहारामा पारीतर्फ गइरहेका जय सिंह नदीमा खसेर बगेको देखेका रहेछन्। उहाँले भन्नुभयो, जय सिंहको घरमा पत्नी, 8 वर्षका छोरा र 3 वर्षकी छोरी छन्। सानो परिवारको सुन्दर भविष्यको सपना बोकेका उनी राम्रो आमदानी हुने देशमा काम गर्न जान खोजेका थिए। पहिले दुबई जानुभएका दाजु दलालबाट ठगिएर घर फर्किनु भएको थियो। घरमा बसेर परिवार पाल्न समस्या देखेपछि उहाँ फेरि राम्रो कमाई हुने देशमा जाने सोचमा हुनुहुन्थ्यो। जय सिंहका भाइ नरेन्द्र सिंहले भन्नुभयो, दाजु राम्रो रोजगारी पाइने देशका बारेमा सोधखोज गर्न काठमाण्डु जान लाग्नु भएको थियो। सधैं एसएसबीको थिचोमिचो ट्विन काटिदिएपछि महाकालीको भेलसँगै बग्यो जय सिंहको सुन्दर सपना शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई राजधानीले भारत सरकारलाई ध्यानाकर्षण खोइ शीर्षकमा अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। भारतीय सीमा सुरक्षा बलले ट्विन काट्दा शुक्रबार दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भए। सो घटनाको विषयमा सरकारले अझै आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन। ट्विनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै छ। घटना कसरी भयो, छानबिनमै रहेको भन्दै सरकार अझै मौन छ। भारत सरकारलाई ध्यानाकर्षण खोइ शीर्षकमा धानीले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले महाकालीमा बेपत्ता धामी भेटिएनन्, ट्विन भएकै ठाउँमा कुशको शव बनाएर आफन्तले गरे दाह संस्कार शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। ट्विन तर्दै गर्दा भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला ब्यास गाउँपालिका 2 मालङ गाउँका जयसिंह धामी शनिबार पनि फेला परेका छैनन्। उनको खोजीमा हिँडेका परिवारका सदस्य र गाउँले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। यसै घटनाका बारेमा सिद्धराज जोशी, प्रमुख जिल्ला अधिकारी, भन्नुहुन्छ, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। सुरक्षा टोलीले प्रत्यक्षदर्शीसँग सोधपूछ गर्ने र आवश्यक अन्य अनुसन्धानपछि घटनाबारे सत्य तथ्य बाहिर ल्याउनेछ। फिल्डमा पुगेका सुरक्षा अधिकृतहरूको रिपोर्टिङपछि वास्तविकता बाहिर आउँछ। यता गृह मन्त्रालय भन्छ अनुसन्धान जारी छ। शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्य तथ्य जानकारी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ। महाकालीमा बेपत्ता धामी भेटिएनन्, ट्विन भएकै ठाउँमा कुशको शव बनाएर आफन्तले गरे दाह संस्कार, यो शीर्षक रहेको छ नयाँ पत्रिकाको। सरकारलाई पूर्णता चाँडै, सोमबारसम्म मन्त्री परिषद विस्तार गर्न नेता द्वयबीच सहमति शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच केही दिनभित्रै मन्त्री परिषदलाई पूर्णता दिने विषयमा सहमति भएको छ। मन्त्री परिषद विस्तार तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो। उहाँहरूबीच सरकार गठनमा विलम्ब गर्न नहुने सहमति भएको छ। प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाका अनुसार सरकारमा सहभागी पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एमाले नेपाल खनाल समूह र संयुक्त जनमोर्चाका शीर्ष नेता बीच भएको सहमति अनुसार सरकारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको हो। शीर्ष नेता बीच सरकारलाई पूर्णता दिने विषयमा भए गरेका निर्णयलाई कार्यान्वयनमा ल्याउन ढिलाइ नगर्ने विषयमा उहाँहरूबीच छलफल भएको थियो। सम्भवतः सोमबारसम्म मन्त्री परिषद विस्तार गरिसक्नेमा उहाँहरू सहमत देखिनु भएको छ। मन्त्री परिषद गठनमा ढिलाइ हुँदा सरकारलाई अपेक्षा अनुरूप काम कार्यवाही सञ्चालन गर्न कठिनाई भएको र मन्त्रीहरू नहुँदा नीतिगत निर्णय लिन समेत समस्या भएको छ। मन्त्री परिषद विस्तारमा भएको ढिलाइले मन्त्री बन्नका लागि आकांक्षीको संख्या पनि बढ़दै गएको छ। सरकारलाई पूर्णता चाँडै सोमबारसम्म मन्त्री परिषद विस्तार गर्न नेता दुवैबीच सहमति शीर्षकमा गोर्खा पत्रले मुख्य समाचार बनाएको छ। ओलीका 929 नियुक्तिमा सरकारको नजर, हरेक मन्त्रालयका नियुक्तिको सूची नै बनाएर वैधता अनुसन्धान गर्दै सरकार शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। 14 असारमा कांग्रेस सभापति शेरबहादुर देउवा सहितका विपक्षी गठबन्धनको नेताहरूले बुद्धिजीवीहरूसँगको अन्तर्क्रियामा भनेका थिए, ओली सरकारले कानून विपरीत गरेका नियुक्ति खारेज गरिन्छन्। अहिले प्रधानमन्त्रीको कुर्सीमा देउवा हुनुहुन्छ र उहाँको टेबुलमा ओली सरकारले गरेका नियुक्तिको सूची रहेको छ। ओलीका 929 नियुक्तिमा सरकारको नजर, हरेक मन्त्रालयका नियुक्तिको सूची नै बनाएर वैधता अनुसन्धान गर्दै सरकार शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। हस्ताक्षरमा अड्कियो एमाले एकता शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। प्रमुख प्रतिपक्षी दल एमाले भित्रको एकता अहिले हस्ताक्षरमा आएर अड्किएको छ। निर्वाचन आयोग लगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधव कुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो। एमाले भित्र पार्टी अध्यक्ष ओली सरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ। एमाले स्रोतले भन्यो, आफू दोस्रो अध्यक्ष नहुने तर आफू निकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढ़ाउनु भएको थियो। एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाई रहँदै आएको छ। कोही पनि अन्यायमा नपरून् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो शर्त अघि सारिएको उहाँ निकट एक नेताले बताउनुभयो। तर ओली र उहाँको समूहमा रहेका केही नेताले सो विषयलाई नरूचाएको बताइएको छ। हस्ताक्षरमा अड्कियो एमाले एकता शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। जसपा संसदीय दलको नेतामा यादव शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतले चयन हुनु भएको छ। सिंहदरबार स्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको प्रस्ताव र नेता महेन्द्र राय यादवको समर्थनमा संसदीय दलको नेता चयन हुनुभएको हो। दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको सांसद प्रदीप कुमार यादवले जानकारी दिनुभयो। जसपा नेपालका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको दलको बैठकमा 32 मध्ये 21 सांसदको उपस्थिति रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो। त्यस्तै संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेद्वारी परेको थियो। निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरूपण गरिदिएपछि र संसदीय दलको नेता चयन भएपछि अब जसपा नेपाललाई सरकारमा जान बाटो खुलेको छ। जसपा संसदीय दलको नेतामा यादव शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। अब सांसदको तलब सरकारी बैंकमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सांसदहरूले तलब भत्ता अब सरकारको सम्पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक मार्फत पाउने भएका छन्। अहिलेसम्म उनीहरूको तलब भत्ता एभरेस्ट बैंकमा रहेको खातामा जाने गरेको थियो। संसद सचिवालयले केही महिना यता पहल गरेर सांसदहरूको तलब भत्ता सरकारी बैंक मार्फत पठाउने व्यवस्था गरेको हो। चालू आर्थिक वर्ष अर्थात साउनदेखिको तलब भत्ता अब राष्ट्रिय वाणिज्य बैंक मार्फत जानेछ। सरकारी स्वामित्वको बैंकमा तलब भत्ता जाने व्यवस्था मिलाउन सांसदहरूले सुझाव दिँदै आएका थिए। भारतको पंजाब नेशनल बैंक र एभरेस्ट बैंक संयुक्त साझेदारमा छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामबहादुर मानन्दरले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारलाई 31 असारमा लेखेको पत्रमा संघीय संचित कोषको सरकारी कारोबार गर्ने स्वीकृति दिइएको छ। अब सांसदको तलब भत्ता सरकारी बैंकमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। कोरोना संक्रमण बढ़दो शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। देशभर कोरोना संक्रमण दर घट्न सकेको छैन। राजधानी उपत्यकामा पनि संक्रमण अझै फैलिएर जोखिम बढ़ेको छ। कोरोना भाइरसबाट विगत 24 घण्टामा देशभर 3106 जना नयाँ संक्रमित थपिएसँगै संक्रमण दरमा वृद्धि भएको हो। तीमध्ये काठमाण्डु उपत्यकामा 775 जना संक्रमित थपिएका छन्। काठमाण्डु उपत्यकाका 3 जिल्लामध्ये काठमाण्डुमा 517, भक्तपुरमा 94 र ललितपुरमा 164 जना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 9263 जनाको पीसीआर विधिबाट र 4256 जनाको एन्टीजेन विधिबाट गरी 13519 जनाको कोरोना परीक्षण भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 756739 थप 1916 जना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा 654177 जना निको भइसकेका छन्। देशभर सक्रिय संक्रमितको संख्या 31355 रहेको छ। त्यस्तै गत 24 घण्टामा नेपालमा थप 23 जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा कुल मृतकको संख्या 9857 पुगेको छ। कोरोना संक्रमण दर बढ़दो शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यसै प्रसंगलाई भूटानले 3 लाख डोज अस्ट्राजेनेका खोप दिने शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। भूटानले कोरोना विरूद्धको 3 लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ। भूटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो। भूटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको छ सरकारका एक उच्च अधिकारीले भन्नुभयो। त्यसका लागि परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक माध्यम मार्फत सरकारी स्तरमा पहल भइरहेको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले पनि भूटान सरकारसँग संवाद अघि बढ़ाएको उहाँले बताउनुभयो। भूटानले 3 लाख डोज अस्ट्राजेनेका खोप दिने शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। यता श्रमिकलाई सधैं समस्या, खोप प्रमाणीकरण पाउँदा युद्ध जिते जस्तो शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। सर्लाही हरिवनका राजेश यादव 2 दिनदेखि निकै खुशी छन्। कोरोना भाइरस विरूद्ध खोप लगाएको 2 सातापछि शुक्रबार टेकु स्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुशी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका 27 वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। प्रमाणीकरणका कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिएन। उनले भने बल्ल तल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ, यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जिते जस्तो ठानेको छु। उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो त्यसरी नै कोरोना विरूद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो। उनका अनुसार करिब 7 घण्टा लाइन बसेपछि मात्र जोनसन एण्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो। कोरोना विरूद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठ्यारो भोग्ने यादव एक्ला होइनन्। अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि रमजालीले अझै शुक्रबारसम्म कोरोना विरूद्धको खोप लगाउन पाएका छैनन्। खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाब नपाएको उनको गुनासो रहेको छ। श्रमिकलाई सधैं समस्या, खोप प्रमाणीकरण पाउँदा युद्ध जिते जस्तो शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। चालू आर्थिक वर्षको बजेटका दुई साता 36.5 अर्ब राजस्व संकलन, झण्डै 1.5 अर्ब खर्च शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। चालू आर्थिक वर्ष 2078-79 लागि अघिल्लो सरकारले अध्यादेश मार्फत गत 15 जेठमा ल्याएको बजेट कार्यान्वयन हुने नहुने अन्यलबीच अहिले राजस्व संकलन र दैनिक बजेट खर्च विगतका वर्षहरूमा झै स्वाभाविक रूपमा अघि बढ़िरहेको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले हाल अध्यादेशबाट ल्याएको बजेट संशोधन गरी पुनः नयाँ बजेट ल्याउने गरी तयारी गरिरहँदा सरकारको दैनिक बजेट खर्च आय व्यय भने विनियोजन अध्यादेशबाट संचालित सरकारी खाताबाटै भइरहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2078-79 शुरू भएको पहिलो दुई साता 15 साउनसम्मको अवधिमा सरकारको बजेट खर्च 1.47 करोड़ 90 लाख रूपियाँ र राजस्व संकलन 36.45 करोड़ 86 लाख रूपियाँ बराबर देखिएको छ। यसै गरी सरकारको खर्चतर्फ चालू खर्च शीर्षकमा 1.42 करोड़ 30 लाख रूपियाँ र पूँजीगत खर्चतर्फ 5.60 करोड़ रूपियाँ बराबर रहेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको दैनिक बजेटरी खर्च तथ्याङ्कमा उल्लेख छ। चालू आर्थिक वर्षको बजेटका दुई साता 36 अर्ब राजस्व संकलन, झण्डै 1.5 अर्ब खर्च शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। आठ लाख करदाता थपिए शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। गत आर्थिक वर्ष 2077-78 करको दायरा विस्तार भएको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष 2076-77 तुलनामा गत आर्थिक वर्षमा 8 लाखको हाराहारीमा करदाता थपिएका छन्। आर्थिक वर्ष 2076-77 36,24,921 व्यक्ति तथा संस्था करको दायराभित्र रहेकोमा गत वर्ष सो संख्या बढ़ेर 44,46,926 पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ। जनसंख्यामा भएको वृद्धि तथा नियमित नीतिका कारणले करको दायरा बढ़ेको वरिष्ठ अर्थविद चन्द्रमणि अधिकारीले बताउनु भएको छ। 8 लाख करदाता थपिए शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। अब सम्पादकीयको पालो सुनियोस् उखु किसानका पीड़ा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। चीनी उद्योगले रकम नदिएको पीड़ा बोकेर उखु किसान फेरि काठमाण्डु आइपुगेका छन्। 40 करोड़ रूपियाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै पीड़ित किसानले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारको ध्यान आकर्षण गराए। गत वर्ष राजधानीमा आन्दोलन गरेर सरकारसँगको 4 बुँदे सहमतिपछि घर फर्केका ती किसानले 7 महिना बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको पनि गुनासो गरेका छन्। सुनियोस् उखु किसानका पीड़ा शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। असह्य अत्याचार शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। यता नयाँ पत्रिकाले बल्झी रहने दार्चुलावासीको पीड़ा शीर्षकमा सम्पादकीय छापेको छ। संक्रमित बढ़ेसँगै सतर्कता जरूरी शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। गुठी जोगाए सम्पदा जोगिन्छ शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ। पूँजीगत खर्चमा प्रदेशको प्रगति शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ भने स्वदेशमा रोजगारीको भ्रमबीच इजरायल जानेको भीड़ शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।